नमस्कार। कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँहरूले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlinerediyonepal.gov.np र www.radionepal.gov.npmा संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
5 बिमस्टेक शिखर सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सम्बोधन, क्षेत्रीय सहयोग प्रवर्धनमा सबै सँगै हिँड्नुपर्ने धारणा, नेपालमा पत्रकार तथा संचार माध्यमको भूमिका महत्वपूर्ण रहेको संचार मन्त्री कार्कीको भनाई।
पत्रकारिता क्षेत्रले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको छ।
र गैरावासीय नेपालीहरूका समस्या समाधानका लागि शीर्ष नेताहरू एकमत।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास, बिमस्टेकको प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै नेपालले बिमस्टेक क्षेत्रको लचिलो, समृद्ध र दिगो विकास क्षेत्रीय सहयोग प्रवर्धनबाट हुनेमा जोड दिएको छ। थप सामग्रीका साथ सहकर्मी दीपक जोशी।
श्रीलङ्काको कोलम्बोमा जारी बिमस्टेकको 5 शिखर सम्मेलनलाई आज श्रव्य दृश्यका माध्यमबाट काठमाडौँबाट सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले 2.5 दशकको यात्रा पार गर्ने तर्खरमा रहेको क्षेत्रीय संगठन बिमस्टेकलाई गतिशील एवं यस क्षेत्रका जनताको जीवन स्तर उठाउने क्षेत्रीय आकांक्षालाई साकार तुल्याउन अन्तर्राष्ट्रिय संस्थाहरूसँग सुदृढ साझेदारी प्रवर्धन गर्नु अपरिहार्य भएको बताउनुभयो। साथै उहाँले सदस्य राष्ट्रको स्रोतको सदुपयोग गरी संगठनलाई नवजीवन दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले COVID-19 महामारीका कारण आर्थिक, सामाजिक एवं विकासका क्षेत्रमा परेका प्रभाव घटाउन तथा बिमस्टेक क्षेत्रको पुनस्थापना सुनिश्चित गर्न बिमस्टेकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिनुभयो। विश्वले जलवायु परिवर्तन लगायत विविध चुनौतीको सामना गरिरहेको, ती चुनौतीको प्रकृति जटिल रहेका बेला COVID-19 महामारीले निम्त्याएको संकट, संचार तथा सूचना प्रविधिको चरम विकासबाट अथाह लाभ हासिल गर्ने एक थरी र चरम गरिबीको रेखामुनि रहेका वर्गको उत्थानमा त्यसको उपयोग हुन नसक्दा गहिरिएको धनी र गरिब बीचको खाडल पूर्ण सदस्य राष्ट्रबीच सहकार्य र साझेदारी आवश्यक भएको प्रधानमन्त्रीले बताउनुभयो। विगत 2 वर्षदेखि बिमस्टेक क्षेत्र पनि महामारी विरुद्धको महालडाई लडिरहेको, लाखौं मृत्यु भएको, धेरै जनता गरिबीमा परेका तथा संरचनात्मक कमजोरीहरू अझ बढिरहेको यथार्थ चित्रण गर्दै उहाँले महामारीको प्रभाव विस्तारै कम हुँदै गएको देखिए पनि त्यो समाप्त नभएकोले यसले आर्थिक र विकासलाई शिथिल बनाउने बताउनुभयो। क्षेत्रीय सहयोगको भावना, एकता, सहयोग र सहकार्य ऐक्यबद्धताको प्रतिज्ञा गर्ने मञ्च बिमस्टेक शिखर सम्मेलनको उच्च महत्व रहेको बताउँदै उहाँले ब्याङ्कक घोषणामा उल्लेखित शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्यप्रतिको प्रतिबद्धता दोहोर्याउनुभयो। सड़क, रेलमार्ग, हवाई मार्ग र जलमार्ग विस्तारबाट हाम्रा देश, समाज र बजारको एकीकरण, ऊर्जा र पावर ग्रिड अन्तर सम्बन्धमा लगानी गर्न आह्वान गर्दै प्रधानमन्त्रीले बिमस्टेक भित्रको अन्तर क्षेत्रीय व्यापार र लगानीको मात्रा वृद्धि, नवप्रवर्तन, उद्यमशीलताको विकास, वस्तु र सेवाको व्यापार, लगानी प्रवर्धन, भन्सार मामिलामा पारस्परिक सहयोग आवश्यक भएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी जोड्ने बुद्ध परिपथलाई शीघ्र सञ्चालनका निम्ति आह्वान गर्दै प्रधानमन्त्री देउवाले बुद्ध धर्म बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो धागो रहेको बताउनुभयो।
संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सवालमा प्रतिबद्ध रहेको बताउनु भएको छ। मन्त्री कार्कीले सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम ल्याइरहेको पनि बताउनुभयो। थप सामग्रीका साथ सहकर्मी टोपराज मेहता।
संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले वर्तमान सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सवालमा प्रोत्साहित गर्ने गरी काम गरिरहेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघको 67 स्थापना दिवसका अवसरमा महासंघले आज काठमाडौँमा आयोजना गरेको पत्रकार तथा संचार क्षेत्रमा COVID-19 को प्रभाव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा संचार मन्त्री कार्कीले कोविड होस् वा अन्य कुनै पनि बेला नेपालमा पत्रकार तथा संचार क्षेत्रको भूमिका महत्वपूर्ण देखिएको बताउनु भयो।
लोकतान्त्रिक गणतन्त्र प्राप्ति तथा हालै COVID-19 महामारीको बेलामा महासंघ र समग्र पत्रकारिता क्षेत्रले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको छ। यसका लागि यहाँहरू सबै धन्यवादका पात्रहरू हुनुहुन्छ। प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाप्रति अहिलेको वर्तमान सरकार प्रतिबद्ध रहेको छ। प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका निमित्त यो सरकारले यसलाई अझ समृद्ध गराउनका निमित्त सदैव प्रोत्साहित गर्नेछ, यस कुरामा म यहाँलाई आश्वस्त गर्न चाहन्छु।
प्रेस तथा पत्रकारको सुरक्षा प्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै संचार मन्त्री कार्कीले पत्रकारहरूको हकितका लागि सरकारले विभिन्न नीतिगत र कानुनी व्यवस्था गरेर कार्यक्रमहरू पनि लाएको बताउनुभयो। संचार मन्त्री कार्कीले लोकतन्त्रलाई बलियो र संस्थागत गर्ने सवालमा पत्रकार जगतको भूमिकाको प्रशंसा गर्नुहुँदै यस क्षेत्रको विकासका लागि आगामी दिनमा खेल्नुपर्ने भूमिकाका लागि मन्त्रालय तयार रहेको र संचार क्षेत्रको साथमा रहेको बताउनुभयो। उहाँले पत्रकारहरूको लागि सरकारले विभिन्न नीतिगत व्यवस्था लागू गर्ने तयारी पनि गरिरहेको जानकारी दिनुभयो।
पत्रकारहरूको हितका लागि सरकारले विभिन्न नीतिगत कानुनी संस्थागत व्यवस्था गर्नुको साथै विभिन्न कार्यक्रमहरू समेत ल्याएको छ। ज्येष्ठ पत्रकारहरूको जीवनयापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले रु 5,32,00,000 पत्रकार वृद्धि कोष स्थापना गरेको छ। यसबाट प्राप्त हुने ब्याज आमदानीबाट 65 वर्ष माथिका पत्रकारहरूलाई वृद्धि कोष मापदण्ड तयार गरी स्वीकृत गर्ने चरणमा रहेको छ। यसै गरी आम संचार माध्यम वा पत्रकारहरू मध्ये 6 जनालाई प्रत्येक वर्ष जनै रु 1,00,000 राष्ट्रिय पत्रकारिता पुरस्कार सहित कदर पत्र प्रदान गर्ने व्यवस्था गरेको छ। प्रत्येक वर्ष 2 जना पत्रकारहरूलाई रु 2,00,000 र सम्मान पत्र सहितको वरिष्ठ पत्रकार सम्मान गर्नु साथै संचार गृहले आयात गर्ने अखबारी कागजमा 1% मात्र भन्सार महसुल लाग्ने व्यवस्था
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर बेकुण्ठ अर्यालले पत्रकारहरूको क्षमता विकासका लागि मन्त्रालयले महासंघको आवश्यकता अनुसार सघाउन तयार रहेको बताउनुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकार जगतले खेल्दै आएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै यस क्षेत्रका विकास र विस्तारका लागि राज्यबाट अझ बढी प्रोत्साहनका कार्यक्रमहरू अगाडि बढाउनु पर्ने बताउनुभयो। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार हरिहर बिरहीले विषम परिस्थितिहरूमा पनि नेपालको पत्रकारिता क्षेत्रले निर्वाह गरेको भूमिका ऐतिहासिक गरेकाले यस क्षेत्रको संरक्षण र विकासका लागि सरकार र सम्बद्ध पक्षले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विनोद खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारहरूका लागि निशुल्क उपचार गर्ने व्यवस्था व्यावहारिक रूपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। थप सामग्रीका साथ पुनः दीपक जोशी।
नेपाल पत्रकार महासंघको 67 स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विनोद खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारहरूका लागि निशुल्क उपचार गर्ने व्यवस्था व्यावहारिक रूपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले महासंघको सदस्य रहेका पत्रकारलाई उपचार सुविधा परिचय पत्रका आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताउनुभयो।
आगामी दिनमा पनि जनताको पक्षमा सूचना प्रवाह गर्न दिनरात नभनि लागिरहने तमाम संचार कर्मीहरूको उपचार र स्वास्थ्य सेवा प्रवाहका सन्दर्भमा के कसरी सहकार्य गर्न सकिन्छ उपयुक्त प्रस्ताव लिएर मन्त्रालयमा आउन म महासंघको नेतृत्वलाई आग्रह गर्न चाहन्छु। सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरिरहेको छ, गरिसकेको छ। बीमाको दायरामा सबै नेपालीहरू आउने हो भने स्वास्थ्य उपचार निकै सहज हुने हाम्रो आकलन छ। त्यसैले स्वास्थ्य बीमा बोर्ड मार्फत बीमा गरी पत्रकारहरूको स्वास्थ्य उपचारका सन्दर्भमा स्वास्थ्य मन्त्रालय, संचार मन्त्रालय र नेपाल पत्रकार महासंघबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने सवालमा हामी सधैँ सकारात्मक छौँ। त्यसले उचित प्रस्ताव अघि सार्न पनि म नेपाल पत्रकार महासंघलाई यस स्थापना दिवसको अवसरमा पारि अनुरोध गर्न चाहन्छु। अघिल्लो सरकारले आर्थिक वर्ष 78-79 बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारको लागि रु 7,00,000 दुर्घटना बीमा गरी प्रिमियमको 50% रकम नेपाल सरकारले बिहोर्ने व्यवस्था मिलाउने र साउन 1 गतेबाट नै पत्रकार महासंघको सदस्य रहेका पत्रकारहरूलाई उपचार सुविधा परिचय पत्रको आधारमा देशभरिका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषय उल्लेख थियो, तर यो आर्थिक वर्ष समाप्त हुन लागिसक्दा पनि यो विषय कार्यान्वयन हुन नसकेको म चिन्तित छु। विषयगत रूपमा संचार मन्त्रालय अन्तर्गतको कार्यक्रम भए पनि यो कार्यान्वयनको सवाल मेरो मन्त्रालयसँग जोडिएको विषय हो। म धेरै कार्यकालमा यो विषय कार्यान्वयनको शुरूआत होस् भन्ने चाहन्छु।
सरकारले आर्थिक वर्ष 2078-79 बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारका लागि 7,00,000 दुर्घटना बीमा गरी प्रिमियमको 50% रकम नेपाल सरकारले बिहोर्ने व्यवस्था मिलाइने मन्त्री खतिवडाले बताउनुभयो। उहाँले महाथतका कर्मचारीलाई पत्रकारको स्वास्थ्य उपचारको विषय कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको जनाउँदै नीति र निर्णयगत सहजीकरण तत्कालै गरी सबै अस्पतालमा सो निर्देशन पठाइदिने र पत्रकारको सरकारी अस्पतालबाट निशुल्क उपचारको व्यवस्था कार्यान्वयनमा ल्याइने बताउनुभयो। सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरिरहेको जनाउनु हुँदै उहाँले सबै नेपालीलाई बीमाको दायरामा आउन पनि अपील गर्नुभयो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा सत्ता गठबन्धन मिलेर जाने सुनिश्चित हुनु लोकतन्त्रका लागि सुन्दर पक्ष रहेको बताउनु भएको छ। थप सामग्रीका साथ पुनः टोपराज मेहता।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा सत्तारूढ गठबन्धन बीच चुनावी तालमेल हुने सुनिश्चित भएको बताउनु भएको छ। आज चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिबाट चुनावी तालमेल गर्ने निर्णय हुनुलाई आफूले सकारात्मक रूपमा लिएको र यसले गठबन्धनको भविष्य थप उज्यालो पारेको बताउनुभयो। उहाँले अब हुने निर्वाचनमा के कसरी तालमेल गर्ने भन्ने बारे भोलि बस्ने सत्ता गठबन्धनका दलहरूको बैठकले निर्णय लिने बताउनुभयो। महानगर र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाट तालमेलको निर्णय गर्ने पक्षमा आफूले मत राखिरहेको उहाँले बताउनुभयो।
निर्वाचन हुन्छ भन्ने कुरा त सुनिश्चित भइसकेकै कुरा भयो, खालि तालमेल गठबन्धन कस्तो हुन्छ भन्ने थियो। नेपाली कंग्रेसको हिजो कार्य समितिले एउटा निर्णय गरिसकेपछि गठबन्धनका बीचमा आवश्यकता अनुसार तालमेल हुन्छ भन्ने कुरा पनि क्लियर भएकै छ। हाम्रो पार्टीले आफ्नो शक्तिलाई सुदृढ गर्ने र आवश्यकता अनुसार तालमेल पनि गर्ने कुरा गरेको हुनाले आवश्यक तालमेल सहित चुनाव हुन्छ। अब हामीले महानगरपालिका र उपमहानगरपालिकालाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भन्ने छलफल चलिराखेको छ। भोलि हामी गठबन्धनको बैठक बस्दैछौ, सम्भवत महानगरपालिकाको बारेमा केही न केही निर्णयमा हामी पुग्छौ, तालमेलकै निर्णय हुन्छ।
आम सहमति गर्दै गैर आवासीय नेपाली संघ एनआरएनएको दशौं विश्व सम्मेलनबाट तीनजना अध्यक्ष बन्नु भएको छ। फुट्न लागेको गैर आवासीय नेपालीहरूको संस्थालाई सबैले जोगाएपछि अहिले कार्य समितिका पदाधिकारीहरूले राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने क्रम तीव्र पारेका छन्। थप सामग्रीका साथ सहकर्मी मुक्तिबाबु रेग्मी।
ललितपुर घोषणा पत्र जारी गर्दै संसारभर 80 देशमा रहेका र एक पटकका नेपाली सधैँका नेपाली भन्ने मूल नारालाई आत्मसात गर्दै आएका गैर आवासीय नेपालीहरूले अहिले अधिवेशन सम्पन्न गरेपछि राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्। नेपाल सरकार परराष्ट्र मन्त्रालय आयोजक रहेर अधिवेशन गर्दा राष्ट्रपतिले उद्घाटन गरेको विश्व सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्नुभएको थियो। गत अक्टोबरमै आयोजना हुनुपर्ने विश्व सम्मेलन प्रतिनिधि विवादका कारण 6 महिना पर आएर सम्पन्न भएको हो। संस्थामा सहमति जुट्न नसक्दा झण्डै फुट्न लागेको संस्थालाई अहिले सबै मिलेर 3 जना अध्यक्ष रहने गरी सहमति त गरेका छन्, तर अर्को एउटा पक्षलाई पनि यो लाइन भन्दा बाहिर राखेका छन्। त्यो समूहलाई फकाउनु पर्ने जिम्मेवारी त छँदैछ, साथसाथै नेपालीहरूको मन जितेर अघि बढ्दै नेपालको विकास निर्माणमा हातेमालो गर्ने कुरा पनि उत्तिकै रूपमा आवश्यक छ। 3 जना अध्यक्षमा कुल आचार्यले पहिलो 6 महिना कार्यकारी भएर संस्थाको नेतृत्व गर्दा अर्को 6 महिना रविना थापा र अन्तिम 6 महिना बद्री केसीले नेतृत्व गर्नुहुनेछ। कार्यसमिति निर्वाचित भएपछि पहिलो पटक प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न कार्यसमितिका पदाधिकारीहरू सानेपा पुगेका थिए। नेपाली कंग्रेसको बैठक चलिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का सहितका नेताहरूलाई भेट्दै कार्यकारी अध्यक्ष आचार्यले एनआरएनएले आगामी दिनमा गर्ने कामका योजना र आफूहरूलाई सहज बनाइदिने विषयहरूको आकर्षण गराउनु भएको थियो। एनआरएनएले पशुपतिमा 100 कोठा सहितको अत्याधुनिक सुविधा सम्पन्न वृद्धाश्रम बनाउने र त्यसका लागि जग्गा उपलब्ध गराइदिन अनुरोध गर्नुभयो। साथै एनआरएनएले 3,56,00,000 रुपियाँको सुनिश्चितता गरिसकेको जानकारी गराउनु भएको थियो। यसै गरी अरू 2 जना अध्यक्ष केसी र थापाले पनि एनआरएनएलाई नागरिकता र महिला आश्रय स्थलको कुरा उठाउनु भएको थियो। जवाफमा प्रधानमन्त्री एवं कंग्रेस सभापति देउवाले मागका विषयमा सरकार सकारात्मक भएको बताउनुभयो। एनआरएनएकै पदाधिकारीको टोलीले सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि उहाँकै निवास खुमलटार पुगेर आफ्ना माग र गर्ने कामहरूका विषयमा जानकारी गराएको छ। जवाफमा प्रचण्डले मागहरू सबै पूरा हुने खालका भएकाले आफू यसमा उत्साहित भएर सरकारलाई कार्यान्वयन गराउनका लागि सहयोग गर्ने बताउनुभयो। उता सोही टोलीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पनि भेटेको छ। भेटमा ओलीले एनआरएनएको अभियानलाई एमाले सधैँ साथ दिने र मिलेर अघि बढ्न सुझाव दिनुभयो। एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पनि एनआरएन का माध्यमबाट नेपालको आर्थिक विकासको लक्ष्य हासिल गर्न सक्ने भएकाले यसमा आफ्नो पनि साथ र सहयोग रहने प्रश्न पार्नुभयो। यस्तै गृहमन्त्री बालकृष्ण खाँडले एनआरएनएलाई नागरिकता दिने विषयमा सरकार सकारात्मक रहेको बताउनु हुँदै त्यसका लागि विधेयक अहिले संसदमा रहेको जानकारी दिनुभयो। लगानी सुरक्षित गर्ने विषयमा पनि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै अध्यागमन विभागमा छुट्टै एनआरएनए डेस्क राख्ने कुरामा आफूहरू तयार रहेको र यसका लागि कार्यान्वयन गर्नका लागि आफ्नो पहल हुने प्रतिबद्धता जनाउनुभयो।
अब अन्तर्राष्ट्रिय प्रसङ्ग। रुसले युक्रेनको राजधानीमा आक्रमण कटौती गरेको घोषणा गरे पनि त्यसको पालना नगरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणमा कटौती गर्ने घोषणा गरे पनि बुधबार रुसी सेनाले उत्तरी सहर चेर्निगिभमा रातभरि बमबारी गरेको अधिकारीहरूले बताएका छन्। क्षेत्रीय गभर्नर भ्याचेस्लाभ चौसले रुसले आक्रमण नगरेको बताएका छन्। यसैबीच रुसको युद्धबाट बच्न 40 लाख भन्दा बढी युक्रेनीहरू अहिले देश छाडेर भागेको संयुक्त राष्ट्रको तथ्याङ्कले देखाएको छ। संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले जनाए अनुसार 40,19,000 भन्दा धेरै युक्रेनीहरू रुसको आक्रमणपछि देशको सिमाना पार गरी भागेका छन्। ती मध्ये 23 लाख भन्दा बढी पश्चिमबाट पोल्यान्ड गएका छन्।
घटना र विचारमा अब खेल प्रसंग। त्रिकोणात्मक T20 अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो। यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई 15 रनले पराजित गरेको थियो। मलेसियाले दिएको 115 रनको सामान्य लक्ष्य नेपालले 13.4 ओभरमा 4 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा आसिफ शेखले सर्वाधिक 57 रनको अर्धशतकीय इनिङ खेले। 38 बल खेलेका उनले 7 चौका र 1 छक्काको मदतमा 57 रनको योगदान गरेका हुन्। त्यसै गरी दिपेन्द्र सिंह ऐरीले 21, दिलीप नाथले 15, रोहित पौडेलले 12 तथा कुशल मल्लले 2 रन जोडे। बलिङमा मलेसियाका पवनदीप सिंहले 2 विकेट लिए भने सईद अजिज र मोहम्मद आमिरले समान 1-1 विकेट हात पारे। यसअघि टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 114 रन बनाएको थियो। मलेसियाका लागि जुबाइदी जुल्किफ्लेले 32 रनको योगदान दिए भने कप्तान अहमद फाजीले 24 रन जोडे। यसै गरी सईद अजिजले 14, सर्विन मुनियन्डीले 9, मोहम्मद अमीरले 16 तथा विजय उन्नीले 3 रनको योगदान गरे। बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान 2-2 विकेट लिए भने कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहराले समान 1-1 विकेट झारे। अब नेपालले भोलि पपुवा न्युगिनीसँग खेल्नेछ।
हौस् त श्रोता, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। कार्यक्रम संयोजक मुकुन्द भण्डारी सहित सहकर्मीहरू दीपक जोशी, टोमराज मेहता सहित म मुक्ति बाबु रेग्मी पनि बिदा हुन्छु। नमस्ते।